सनीचर 7 जुलाई के सैरबीन के साथ समरा फातिमा का सलाम। थाईलैंड में गार में फंसे बच्चों ने वालदैन के नाम खत लिखे और ये भी सुनिएगा कि पाकिस्तान में सियासी जमातें सस्ते सोशल मीडिया के मुकाबले महंगे बैनर्स और पोस्टर्स के जरिए सियासी मुहिम चलाने को तरजीह क्यों देती हैं।
ऑनलाइन सस्ती है लेकिन उसकी आउटरीच इतनी नहीं है, वो एक रिस्ट्रिक्टेड एक पॉपुलेशन है जिसका एक्सेस है।
तफसील आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है, नाज़िश ज़फ़र से खबरें सुनिए। थाईलैंड के गार में 2 हफ्ते से फंसे बच्चों ने पहली बार अपने वालिदैन से खत के जरिए राब्ता किया है, जबकि कोच एकापोल चंडावोंग ने यकीन दहानी करवाई है कि तमाम बच्चे खैरियत से हैं, जबकि उन्होंने बच्चों के वालिदैन से मुआफ़ी भी मांगी है। तफसीलात के साथ नाज़िश फैज़।
थाईलैंड में गार में फंसे हुए बच्चों और इनके कोच के लिए टेलीफोन लाइन बिछाकर राब्ता करवाने की मुतादित कोशिशें नाकाम हो गई थीं, जिसके बाद बच्चों ने पहली बार खत के जरिए राब्ता किया है। उन्होंने अपने वालदैन को लिखा है कि आप फिक्र ना करें, हम सब बखैरियत हैं। बच्चों ने खत में पसंदीदा खानों की फरमाइश की है, जबकि एक बच्चे ने खत में लिखा कि उस्ताद ज़्यादा होमवर्क ना दिया करें, जबकि 25 साल कोच का कहना है कि वो वालदैन से मुआफ़ी मांगते हैं और बच्चों का ख्याल रखने का वादा करते हैं।
ट्रांसपेरेंसी इंटरनेशनल बरतानिया ने एक बयान में कहा है कि उनका इदारा बरतानवी हुकाम से मुतालबा करता है कि इस्लामाबाद एहतसाब अदालत के फैसले की रोशनी में लंदन में मस्कूरा प्रॉपर्टी की तहकीकात करे, जबकि साबिक वज़ीर आज़म नवाज शरीफ की बेटी मरियम नवाज़ का कहना है कि इस केस के सिलसिले में बरतानिया में तहकीकात ज़रूर करवाई जाएँ। वो लंदन में मीडिया से गुफ्तगू कर रही थी।
यहाँ पे तहकीक कराएंगे तो पता चलेगा कि पाकिस्तानी कोर्ट्स ने कितनी बड़ी ज्यादती की है। इन्होंने जब म्यूचुअल लीगल असिस्टेंस मांगी थी इनसे, तो ब्रिटेन ने ये कह के मना कर दिया था कि कोई इलीगल काम यहाँ नहीं हुआ ब्रिटिश लॉ के मुताबिक, इसलिए हम आपकी कोई मदद नहीं कर सकते। तो बड़ी अच्छी बात है, वो ये कभी नहीं करेंगे। उन्हें पता है कि अगर वो इंग्लैंड से ब्रिटिश गवर्नमेंट से कॉन्टैक्ट करेंगे और ये सारी मामलात में उनकी चाहेंगे मुआवनत, तो सारा दूध का दूध पानी का पानी हो जाएगा।
मरियम नवाज का ये भी कहना है कि वो जुमे के रोज़ पाकिस्तान आएंगी। वजारत दाखिला ने नवाज शरीफ के दामाद कैप्टन रिटायर्ड मोहम्मद सफदर का नाम ब्लैक लिस्ट में डाल दिया है, जबकि मुस्लिम लीग नून ने मरियम नवाज की जगह मुतबादल उम्मीदवारों को टिकट जारी कर दिए हैं। अली परवेज मलिक को NA 127 लाहौर से टिकट जारी कर दिया गया है, जबकि PP 173 से इरफान शफीक खोखर को टिकट दिया गया है। BBC उर्दू ऑन व्हील्स के सिलसिले में हमारी बाइकर वुमन ने अब रुख किया है एबटाबाद और हज़ारा का, जहां उनकी मुलाकात ऐसी खवातीन से हुई है जो अपने साथ और दूसरी औरतों के साथ होने वाले तशद्दुद के खिलाफ तमाम तर मुखालफत के बावजूद आवाज़ बुलंद कर रही हैं। 2016 में एबटाबाद की अमरीन को सहेली के एक अफेयर में उसकी मदद के इल्ज़ाम में जलाकर मार दिया गया था। इलाके के लोग इंतखाब की तैयारी कर रहे हैं, लेकिन अमरीन जैसे वाकयात में इंसाफ का हुसूल उनका अवलिन मुतालबा है।
वो खुद तो शहीद हो गई, लेकिन पीछे अपने पीछे ये बता गई कि जी औरतें हमारी हमारी बच्चियाँ महफूज नहीं हैं। और इस इलाके में, हमारे पूरे पाकिस्तान में, ना सिर्फ इस इलाके में, पूरे पाकिस्तान में इस तरह के वाकयात हो रहे हैं, वो आए रोज़ हो रहे हैं। कुछ तो सामने आ रहे हैं तो कुछ नहीं आ रहे।
औरत आवाज़ उठाती है कि यार मेरे साथ ये जुल्म हो रहा है, तो वो कहते हैं कि नहीं जी, हमारे ख़ानदान में हमारे बड़े भाई हैं, हमारे कज़न हैं, आप नहीं बोल सकती हैं इसमें, देखिए हम ख़ानदान टूटता है। फिर इस वजह से भी औरतें जो हैं वो अपनी आवाज़ दबा देती हैं।
अमेरिका के सेक्रेटरी ऑफ स्टेट माइक पोम्पियो ने प्योंगयांग में शिमाली कोरिया के हुकाम के साथ बातचीत का दूसरा दौर मुनाकिद किया है, जिसके बाद एक बयान में उन्होंने 2 दिन कयाम के दौरान बातचीत को मुस्बत करार दिया। उनका कहना था कि जौहरी हथियार तलफ करने समेत तमाम मामलों पर पेशरफ्त हुई है। दूसरी जानिब शिमाली कोरिया के सरकारी मीडिया के मुताबिक हुकूमती तर्जुमान ने कहा है कि अमरीका का रवैया अफसोसनाक रहा है। सरकारी तर्जुमान ने इल्ज़ाम लगाया है कि अमरीका ने जौहरी हथियारों से पाक करने के लिए शिमाली कोरिया से यकतरफा इकदाम का मुतालबा किया है। बातचीत का इनेकाद गुज़श्ता माह सदर डोनाल्ड ट्रंप और किम जोंग उन की मुलाकात के बाद किया गया है। इंडिया के ज़ेर इंतज़ाम कश्मीर में बुरहान वानी की बरसी के मौके पर सख्त तरीन सिक्योरिटी के बावजूद मुजाहरे हुए। मुजाहरीन पर फौज की फायरिंग से एक लड़की समेत 3 मुजाहरीन मारे गए। तफसीलात के साथ नासिया गुलजार।
इंडिया के ज़ेर इंतज़ाम जनूबी कश्मीर के कोलगाम ज़िले में मकामी लोगों का कहना है कि फ़ौज ने जब रेडोनी इलाके का मुआसरा किया तो मकामी अफराद ने मुजाहरे किए। पुलिस का कहना है कि मुजाहरीन ने फ़ौज के एक गश्त पर मामूर दस्ते पर पत्थर फेंके और मुश्तइल हजूम को मुंतशिर करने के लिए फ़ौज ने गोली चलाई। ऐनी शाहिदीन के मुताबिक फ़ौज ने हजूम पर फायरिंग की, जिसमें 16 साल लड़की अंदलीब और 2 नौजवान शाकिर और इरशाद मारे गए, जबकि मज़ीद 6 मुजाहरीन को शदीद जख्मी زخمی حالت میں اسپتال منتقل کیا گیا۔ اس واقعے کے فوراً بعد کولگام اور دیگر علاقوں میں فوج مخالف مظاہرے ہوئے۔
جاپان کے مغربی حصوں میں سیلاب اور لینڈ سلائڈنگ کے باعث کم از کم 38 افراد ہلاک جبکہ درجنوں لاپتہ ہیں۔ بارش سے سینکڑوں گھر تباہ ہوئے ہیں۔ علاقے میں 1.5 لاکھ کے قریب افراد کو نقل مکانی کے لیے کہا گیا ہے۔ جاپان میں اطلاعات کے مطابق لینڈ سلائڈ کے باعث کچھ متاثرین زندہ ہی زمین میں دھنس گئے ہیں۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔
رول ساؤنڈ، کیمرہ،
स्वागत नहीं करोगे आप हमारा?
मैं हूँ नुसरत जहाँ, जो हर हफ्ते आपके लिए लेकर आती हूँ बॉलीवुड की गर्मा गर्म खबरें।
अम्मी जान कहती थी, कोई धंधा छोटा नहीं होता।
बॉलीवुड सितारों की बातें और मुलाकातें, पर्दे के पीछे क्या है, बॉक्स ऑफिस का बादशाह कौन है,
डॉन को पकड़ना मुश्किल ही नहीं नामुमकिन।
आज शाम सैरबीन में सुनिए बॉलीवुड राउंडअप।
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ تھائی لینڈ کے ایک غار میں 2 ہفتوں سے محصور بچوں نے پہلی بار اپنے والدین سے خط کے ذریعے رابطہ کیا ہے۔ اس خبر کی تفصیل ہم آپ کو سیربین میں آگے چل کر سنوائیں گے۔ پروگرام کا آغاز آج کے بڑے موضوع کے ساتھ کرتے ہیں۔ ٹرانسپیرنسی انٹرنیشنل برطانیہ نے ایک بیان میں کہا ہے کہ ان کا ادارہ برطانوی حکام سے مطالبہ کرتا ہے کہ اسلام آباد احتساب عدالت کے فیصلے کی روشنی میں لندن میں مذکورہ پراپرٹی کی تحقیقات کرے۔ بی بی سی اردو ڈاٹ کام کی رپورٹ، غزنفر حیدر کی زبانی۔
بیان میں کہا گیا ہے کہ برطانوی حکومت اس کیس میں شامل لندن کی پراپرٹی کی تحقیقات کرے اور اس بات کو یقینی بنائے کہ میاں نواز شریف اور ان کے اہل خانہ اس عالی شان جائیداد میں آرام کی زندگی نہ گزاریں جن کے بارے میں کہا گیا ہے کہ بدعنوانی کے ذریعے لی گئی ہیں۔ بدعنوانی کے خلاف کام کرنے والی تنظیم ٹرانسپیرنسی انٹرنیشنل کی ایڈوکیسی کی سربراہ ریچل ڈیوس نے مزید کہا کہ ہم سمجھتے ہیں کہ برطانیہ شریف خاندان کی ملک میں دیگر جائیدادوں کے بارے میں بھی تحقیقات کرے۔ ریچل ڈیوس نے مزید کہا کہ بدعنوانی اور کالے دھن کو سفید کرنا صرف روسی اشرافیہ تک ہی محدود نہیں ہے اور ضروری ہے کہ کالے دھن سے حاصل کی گئی ہر جائیداد کو ہدف بنایا جائے۔ یہ برطانوی حکومت کا ایک ٹیسٹ ہے کہ ملک میں کالے دھن کے خلاف کارروائی میں وہ کتنی سنجیدہ ہے۔ واضح رہے کہ اسلام آباد کی احتساب عدالت نے جمعے کو ایون فیلڈ ریفرنس میں سابق وزیر اعظم نواز شریف کو ایون فیلڈ کیس میں 10 سال قید بامشقت کی سزا سنائی تھی، جبکہ انہیں 80 لاکھ پاؤنڈ جرمانہ بھی عائد کیا گیا ہے۔ احتساب عدالت نے ایون فیلڈ کیس میں نواز شریف کی صاحبزادی مریم نواز کو اثاثہ جات چھپانے میں نواز شریف کی مدد پر 7 سال قید کی سزا سنائی ہے، جبکہ انہیں 20 لاکھ پاؤنڈ جرمانہ ادا کرنے کا بھی کہا گیا ہے۔ مریم نواز کو کیلبری فونڈ کے معاملے میں غلط بیانی پر شیڈیول 2 کے تحت 1 برس قید کی سزا بھی سنائی گئی ہے۔ کیپٹن ریٹائرڈ صفدر کو بھی 1 سال قید بامشقت کی سزا سنائی گئی ہے۔ سابق وزیراعظم نواز شریف کی بیٹی اور احتساب عدالت سے سزا یافتہ مریم نواز نے کہا کہ وہ چاہتی ہیں کہ برطانوی حکومت ایون فیلڈ اپارٹمنٹس کی تحقیقات کرے تاکہ دودھ کا دودھ اور پانی کا پانی ہو جائے۔ مریم نواز نے یہ بات لندن میں ہفتے کے روز میڈیا سے بات کرتے ہوئے کہی۔ انہوں نے کہا کہ برطانیہ جب تحقیقات کرے گا تو معلوم ہو جائے گا کہ ہمارے ساتھ کتنی زیادتی ہوئی ہے۔
تفصیل پیش کر رہے تھے غزنفر حیدر۔ اور کہا یہ جا رہا ہے کہ اس فیصلے کے اثرات اس مہینے پاکستان میں ہونے جا رہے عام انتخابات پر بھی دکھائی دیں گے۔ تو انتخابات کی بات کرتے ہیں۔ پاکستان میں ہر ہونے والے انتخابات میں اشتہاری مہم کو انتخابات جیتنے کا ایک اہم حصہ سمجھا جاتا ہے اور انتخابی امیدوار پرنٹنگ پریس مارکیٹس کا رخ کرنا شروع کر دیتے ہیں۔ اشتہارات چھاپنے کے لیے پرنٹنگ پریس مارکیٹس میں رونق سی لگ جاتی ہے، لیکن کیا ان اشتہارات کا ووٹرز کے رویے پر کوئی اثر پڑتا ہے؟ اسی بارے میں اظہار اللہ کی یہ رپورٹ سنیے۔
پشاور کے صدیوں پرانے محلہ جنگی میں انتخابات آتی ہی جیسے رونق سی لگ جاتی ہے۔ یہ حالانکہ پرنٹنگ پریس کو دن رات ایک ہی کام ہے، انتخابی امیدواروں کے اشتہار اور پوسٹر چھاپنا۔ الیکشن کمیشن کے قوانین کے مطابق قومی اسمبلی کے امیدوار اشتہاری مہم پر 40 لاکھ تک اور صوبائی اسمبلی کے امیدوار 20 لاکھ تک روپے خرچ کر سکتے ہیں۔ اس رقم کا بڑا حصہ چھاپ خانوں کے حصے آتا ہے۔ پشاور میں انتخابی امیدوار کامران بگش کہتے ہیں،
تھرو ایڈورٹیزمنٹ ماسز تک پہنچنے میں آسانی ہوتی ہے۔ کینڈیڈیٹس کو اس چیز کا یہ فائدہ ہوتا ہے کہ آپ کو اپنا ٹیگ لائن، آپ کو اپنا سلوگن جو ہے وہ پبلک تک پہنچانا ہوتا ہے، آپ کو اپنی پارٹی، اپنا سمبل، الیکشن سمبل، ان ساری چیزوں کو مد نظر رکھتے ہوئے ماسز تک پہنچنے کے لیے آؤٹ ڈور ایڈورٹیزمنٹ، سوشل میڈیا، پرنٹ میڈیا، الیکٹرانک میڈیا، اس کا بڑا فائدہ ہوتا ہے۔
آج کل اشتہاری مہم کے نت نئے طریقے بھی ایجاد ہو چکے ہیں، جن میں سوشل میڈیا بہت اہم ہے۔ انتخابی امیدوار مشہوری کے لیے سب کچھ کر گزرنے کو تیار ہے۔ پشاور میں ایک سیاسی پارٹی کے اشتہاری مہم کوآرڈینیٹر محمد فرقان کہتے ہیں،
غیر روایتی طریقے جو ہے اب وہ زیادہ استعمال ہوتے ہیں، تو اس میں سوشل میڈیا آپ کی آ جاتی ہے، ڈیجیٹل سائنس آ جاتا ہے، بلکہ ایس ایم ایسز آتے ہیں، وائس کالز آتی ہیں، تو وہ میڈیم زیادہ افیکٹو ہوتے ہیں اور اس سے آپ زیادہ میسج بھی دے سکتے ہیں اور اس کا بڑا فائدہ یہ ہوتا ہے کہ آپ کو فیڈ بیک ملتا ہے۔
یہاں سوال یہ پیدا ہوتا ہے کہ یہ اشتہارات ووٹرز کے ذہنوں پر کتنا اثر انداز ہوتا ہے۔ پشاور کے ایک شہری محمد شعیب کا کہنا ہے،
میں کینڈیڈیٹ کو پہچانوں گا، دیکھوں گا، تب میں ووٹ دوں گا، تو پبلسٹی جو ہے، پوسٹر وغیرہ لگانا، یہ ووٹ، میں اپنا ووٹ اس حساب سے تقریباً 50% میں اس حساب سے دوں گا۔
ایک دوسرے شہری کے مطابق اشتہارات کا کوئی مقصد نہیں ہے،
اشتہار کا تو کوئی مقصد نہیں ہے، لوگوں کو دیکھنا چاہیے کہ جب سے یہ لوگ کھڑے ہوتے ہیں، کینڈیڈیٹس الیکشن میں پاس ہو جاتے ہیں، ان لوگوں نے کس دور حکومت میں 5 سال مکمل کیے، کس نے کتنا کام کیا۔
پنجاب یونیورسٹی کی 2013 انتخابات پر ہونے والے ایک تحقیق کے مطابق پاکستان میں انتخابی اشتہارات عوام کے ذہنوں پر زیادہ اثر انداز نہیں ہوتے، کیونکہ یہاں شخصیات کو کم اور پارٹی کو زیادہ اہمیت دیتے ہیں، چاہے کوئی بھی امیدوار میدان میں ہو۔ پشاور یونیورسٹی کے شعبۂ ابلاغیامہ کا پروفیسر ڈاکٹر الطاف اللہ خان کہتے ہیں،
خوف میں فائدہ یہ ہے سیاست دان کو کہ جب خوف اور بے یقینی ہوگی تو آپ وہ اس کے میسج کو آسانی سے قبول کریں گے، تو اشتہار زیادہ اثر کرے گا۔ اگر آپ اشتہار نہیں لگائیں گے اور دوسرا لگائے گا تو یقیناً ایک تو آپ کا ووٹر مایوس ہوگا کہ جی ہماری تو کیمپین ہی نہیں چل رہی۔ زیادہ تر شہری علاقوں میں اس کا اثر ہوتا ہے، گاؤں وغیرہ میں جو رورل ہے اس میں الیکٹیبلز کی سیاست جیسے ابھی ہم دیکھ رہے ہیں بہت اعتراض ہر دفعہ ہوتا ہے۔
امیدواروں کا اشتہارات کی اہمیت کے بارے میں خیال تو اپنی جگہ، لیکن پاکستانی معاشرے بالخصوص دیہی علاقوں میں امیدوار کی ووٹرز کے ساتھ براہ راست رویہ، چال چلن اور علاقہ میں ان کی خدمات کو بھی دیکھا جاتا ہے، اور یہی ان امیدواروں کی اصل اشتہاری مہم ہوتی ہے۔ اظہار اللہ، بی بی سی نیوز، پشاور۔
اور انتخابات کے دوران اشتہارات کی مختلف ذرائع اور ان اشتہارات کے فوائد کے بارے میں میں نے بات کی پاکستان میں ڈیجیٹل رائٹس فاؤنڈیشن کی ایگزیکٹو ڈائریکٹر نگہت داد سے، اور ان سے سب سے پہلے یہ پوچھا کہ میڈیا، چاہے وہ روایتی ہو یا ڈیجیٹل اور سوشل میڈیا ہو، کیا واقعی الیکشن پر فیصلہ کن طور پر اثر انداز ہو بھی سکتا ہے یا نہیں؟
دیکھیں، فیصلہ کن کا تو کہا نہیں جا سکتا، لیکن سوشل میڈیا بہرحال کردار ادا کر رہا ہے ووٹرز کا، ووٹرز کی رائے تبدیل کرنے میں، اور بہت سے اگر آپ دیکھیں تو پولیٹیکل پارٹیز کے جو ووٹرز ہیں وہ ہمارے نوجوان جو طبقہ ہے وہ ہے۔ اگر آپ ایک پولیٹیکل پارٹی جو جن کو بہت زیادہ نوجوانوں کی سپورٹ بظاہر جو آن لائن نظر آتی ہے وہ موجود ہے سوشل میڈیا پہ، تو یہی لگتا ہے کہ سوشل میڈیا پہ جس طریقے سے یہ سیاسی جماعتیں اپنی تحریکیں چلا رہی ہیں یا کیمپینز کر رہی ہیں الیکشنز کے حوالے سے، وہ کسی نہ کسی حد تک ووٹر کی رائے کو جو ہے وہ اثر رکھتا ہے۔
اچھا، پاکستان کے سماجی تناظر میں آپ کا کیا خیال ہے کہ سوشل میڈیا یا پھر روایتی میڈیا، مثلاً ٹی وی چینل وغیرہ، زیادہ پر اثر ہوتے ہیں؟
پاکستان جہاں پہ انٹرنیٹ کی جو پینیٹریشن ہے وہ 200 سے زائد ملین کی آبادی میں تقریباً 18 سے 19% جو آبادی ہے اس کے پاس ایکسس ہے، اور یہ بھی نہیں کہ جتنے لوگوں کے پاس ایکسس ہے وہ تمام ہی اس میں دلچسپی رکھتے ہوں سیاست میں، تو بہت کم ایک طبقہ ہے، بہت ریسٹرکٹڈ ایک طبقہ ہے جو کہ آن لائن بات کرتا ہے یا آن لائن اپنے نظریات کا اظہار کرتا ہے یا لوگوں کے ساتھ انگیج کرتا ہے۔ تو پاکستان کے اگر تناظر میں دیکھا جائے تو جو مین اسٹریم جو میڈیا ہے جس میں آپ کے ٹی وی چینلز آ جاتے ہیں، تو ان آف کورس ان کی تو جتنا زیادہ ان کا اثر ہے وہ سوشل میڈیا کے ساتھ ہم اس کو بالکل بھی کمپیئر نہیں کر سکتے، لیکن ایک جو چیز دیکھنے میں آ رہی ہے وہ یہ ہے کہ ہمارا بہت سا کانٹینٹ جو مین اسٹریم میڈیا میں بھی جا رہا ہے ٹی وی چینلز پہ، وہ بہت سا آن لائن کانٹینٹ ہے، کیونکہ سیاسی جماعتیں ان کے جو رہنما ہیں ان کے جو لیڈرز ہیں وہ ٹویٹس کرتے ہیں, وہ اپنی بات کرتے ہیں, تو وہاں سے وہ کانٹینٹ اٹھا لیا جاتا ہے, پھر اس پہ خبر بنائی جاتی ہے. تو وہ ٹی وی چینلز جو ہیں وہ بھی کسی نہ کسی حد تک سوشل میڈیا پہ انحصار کرتے ہیں. تو یہ بڑا ایک جو ہے ان کی باہمی ایک دونوں کا تعلق ہے, انٹرنیٹ کا اور مین اسٹریم میڈیا کا. تو دونوں ایک دوسرے کو کمپلیمنٹ کرتے. تو یہ کہنا کہ کس کا زیادہ وہ ہے, تو آف کورس مین اسٹریم میڈیا کا ہے, لیکن انٹرنیٹ کو ہم نکال نہیں سکتے کہ اس کا کوئی اثر نہیں ہے مین اسٹریم میں. وہ بھی کسی حد تک کانٹینٹ جو ہے اس کو جو مین اسٹریم میڈیا پہ چل رہا ہے اس کو متاثر کرتا ہے.
اچھا نگہت, سوشل میڈیا بظاہر تو مشہوری کا ایک سستا نسخہ ہے, چاہے اس کی معتبری مشکوک ہو لیکن سستا ہے وہ. ہاں, اور بینر, پوسٹر اور جھنڈے وغیرہ تو خاصے مہنگے پڑتے ہیں, تو ایک طرح سے وہ ایک مطلب اچھا خاصا انویسٹمنٹ ہے. ووٹرز کی رائے کو یہ ذرائع کس حد تک متاثر کرتے ہیں؟
ابھی آپ اگر دیکھیں تو بہت سے جو لوگ ہیں وہ نظریات کو ووٹ نہیں دیتے ہیں پاکستان میں, وہ ایک فرد کو ووٹ دیتے ہیں, وہ پارٹی کو ووٹ دیتے ہیں. اور یہ وہی کہ بہت سالوں سے جو ایک چیز چلی آ رہی ہے, لیکن ٹریڈیشنل جو ہے اس سے اس وجہ سے انکار نہیں کیا جا سکتا, چاہے وہ مہنگا ہے, کیونکہ اس کی ایک اپنی اہمیت ہے, وہ سالہ سال چلا آ رہا ہے. اور آپ کبھی بھی ٹریڈیشنل کیمپیننگ کو آن لائن کیمپیننگ کے ساتھ جو ہے وہ کمپیئر نہیں کر سکتے. تو آن لائن سستی ہے لیکن اس کی آؤٹ ریچ اتنی نہیں ہے, وہ ایک ریسٹرکٹڈ ایک پاپولیشن ہے جس کا ایکسیس ہے. لیکن آف لائن جو ہے وہ ووٹرز ہیں جو بڑے ڈیڈیکیٹڈ ووٹرز ہیں اور سالہ سال جو ہے وہ ایک ہی پارٹی کو ووٹ دیتے آئے ہیں, جن کے ساتھ ان کی وفاداری وابستہ ہے. تو آن لائن نظریات کو آف کورس چینج کرتا ہے, لیکن آف لائن جو کیمپیننگ ہے وہ چاہے مہنگی ہے لیکن انویسٹمنٹ اگر آپ دیکھیں تو پولیٹیکل پارٹیز کی وہاں پہ زیادہ نظر آتی ہے.
یہ تھیں پاکستان میں ڈیجیٹل رائٹس فاؤنڈیشن کی ایگزیکٹو ڈائریکٹر نگہت داد, جن سے میں نے تھوڑی دیر پہلے بات کی. اور اس سے قبل پاکستان میں ہر ہونے والے انتخابات پر جو اشتہارات کی ایک مہم ہوتی ہے اس پر بھی آپ نے رپورٹ سنی. لیکن صرف اشتہارات ہی ووٹرز کے رویے پر اثر انداز نہیں ہو رہے, پاکستان اور خصوصاً سندھ کے امیدوار آج کل الیکشن کے نغموں کی تیاری میں زور شور سے مصروف ہیں. تفصیل کے ساتھ حیدرآباد سندھ سے صحافی علی حسن کی رپورٹ.
سیاسی جماعتیں تو عام انتخابات کے موقعوں پر اپنی تشہیر کے لیے موسیقی کا سہارا بھی لیتی ہیں. پیپلز پارٹی کا یہ نغمہ اس کے حلقوں میں بے حد مقبول سمجھا جاتا ہے. پیپلز پارٹی نے اس مرتبہ بعض نئے نغمے بھی جاری کیے ہیں.
یہ پاکستان تحریک انصاف کا ایک گانا ہے.
مسلم لیگ نون کا یہ گانا ان کے حلقوں میں سنا جا رہا ہے. جماعت اسلامی کے جلسے جلوسوں میں یہ ترانہ سنایا جا رہا ہے.
لیڈر بے باک پیارا, سراج الحق ہمارا,
سراج الحق ہمارا. جمعیت علماء پاکستان نے بھی نغمہ بنایا ہے.
الہی پیارا پاکستان, گلے گلزار ہو جے یو آئی.
معروف صحافی علی قاضی کی تبدیلی پسند پارٹی نے بھی نغموں کا سہارا لیا ہے. تبدیلی پسند پارٹی مورسی اور بڑے زمینداروں کی انتخابی سیاست کی مزاحمت کر رہی ہے. صوبے سندھ کے مختلف اضلاع میں اس مرتبہ امیدواروں کی کثیر تعداد نے اپنے نام اور انتخابی نشان پر نغمے تیار کرائے ہیں.
ہر چوکن چوراہن میں, گلی گلی روڈ رستن میں.
سابق وزیر اعلی سندھ علی محمد خان مہر کا تیار کرایا ہوا نغمہ کچھ اس طرح ہے. ایک اور امیدوار کا نغمہ. حیدرآباد میں انتخابی گانے تیار کرنے والے ایک ریکارڈنگ اسٹوڈیو مالک حیدری بتاتے ہیں,
5,000, 10,000, 15,000 तक का हो जाता है, और अभी जो बड़े बड़े सिंगर हैं वो तकरीबन 1,00,000, 2,00,000 का भी हो रहा है गाना। काफ़ी सारी पार्टीज के बनाए हैं, आज़ाद उम्मीदवार हैं, पीपल्स पार्टी का काम चल रहा है और GDA वालों का चल रहा है।
ज्यादातर गाने मकबूल गानों की धुनों पर तैयार किए जाते हैं, नई धुनें तैयार करने का मुआवजा भी ज्यादा होता है।
मकबूल गानों की धुनों पे ही बनते हैं और जो नई धुनें बनवाते हैं उनके पैसे ज्यादा चार्ज होते हैं, तकरीबन 30,000-40,000 तक का एक गाना पड़ जाता है।
इंतखाबी मुहिम के दौरान मौसीकी का सहारा आम वोटरों में पसंद किया जाता है। सोशल मीडिया भी अपनी पसंद के गानों और नगमों के लिए एक मौसर जरिया समझा जाता है। अली हसन, हैदराबाद, सिंध।
और BBC उर्दू अपने एक नए सिलसिले दिल की बात में आम वोटर्स को मौका फराहम कर रही है कि वो तीनों सियासी रहनुमाओं नवाज शरीफ, इमरान खान और आसिफ जरदारी से अपने दिल की बात कह सकें। जब सुबह खैबर पख्तूनख्वा के जिले एबटाबाद में आवाम को ये मौका दिया गया तो लोगों ने क्या कुछ कहा, आइए सुनते हैं।
ये आपके सामने तीनों खड़े हैं, आपने जो दिल की बात है वो
करें।
अस्सलाम वालेकुम जरदारी साहब, बड़ी खुशी हुई जो है ना आपसे मिलके। आज भी जो है ना पुराने लोगों के दिलों में भुट्टो की जो है ना वो कदर, वो मोहब्बत, वो प्यार आज भी जिंदा है। आजकल PTI है, नून लीग है, तो ये हमें कहते हैं कि ये बस इनका कोई नहीं है जी, कोई वाली वारिस नहीं है, ये बस विली है। तो बराए मेहरबानी आप जो है ना इस इलाके में भी जो है ना उस पार्टी को जो है ना नए सिरे से जो है ना उसको तंजीमें नो करें।
अस्सलाम वालेकुम मियां साहब, आपने इस मुल्क के लिए बहुत अच्छे काम किए हैं और आपको 5 साल नहीं लगाने दिए हैं कप्तान साहब ने। कप्तान साहब से मैं ये कहूँगा कि कप्तान साहब आप हर लीडर को 5 साल दे।
आपने जो KP में तब्दीलियाँ लाई हैं उसको महलों में बैठने वाले उसको नहीं देख सकते, बल्कि आपकी तब्दीलियाँ जो हैं वो स्कूल में बैठने वाले गरीब तालिबे इल्म और अस्पतालों में बैठने वाले जो हैं मरीज ही आपकी तब्दीलियों के जो है वो देख सकते हैं। और इस इलेक्शन मैं आपको कहता हूँ कि वी आर गोइंग टू फायर आवर बुलेट्स विद बैलेट।
तो मेरी आपसे गुजारिश है कि आपने जो आपकी पार्टी जिला एबटाबाद में इतनी कमज़ोर है, क्या आपने जो आपकी पार्टी ने जो कैंडिडेट नामजद किए हैं वो बहुत कमज़ोर हैं, और आपने पुराने आदमियों को छोड़ दिया है और नए लोगों के साथ आपने जो पार्टी बनाई है वो बेनज़ीर भुट्टो के साथ की गद्दारी है और पाकिस्तान पीपल्स पार्टी के नज़रियाती वर्कों के साथ।
इन्होंने पाकिस्तान में जब पूरी कहीं पे भी बिजली लाइट वगैरह नहीं थी, अंधेरे में डूबा हुआ, उस वक्त आके इन्होंने पाकिस्तान को संभाला, और जब अब संभाल लिया अब उसके बाद काबज लोग आ गए, तो अब हमें दोबारा इन्हीं को सिलेक्शन करना है। इंशाल्लाह इन्हीं को दोबारा सिलेक्शन करेंगे, अगर इलेक्शन हुआ तो यही आएंगे, सिलेक्शन होगी तो कोई भी आ सकता है।
और ये सारी गुफ्तगू एबटाबाद में आवाम ने इन तीनों रहनुमाओं के कटआउट्स के सामने खड़े होकर की, और इनके वीडियोस आप हमारी वेबसाइट bbcurdu.com पर भी देख सकते हैं। और अब बात बलूचिस्तान की। पाकिस्तान के सूबा बलूचिस्तान के अक्सर इलाके बिलखसूस मकरान डिवीज़न इस वक्त शदीद गर्मी की जद में है। गर्मी की शिद्दत के साथ साथ मकरान डिवीज़न के इलाके गुज़िश्ता कई रोज़ से बिजली के बहरान से भी दोचार हैं, जिसके बायस इन इलाकों के लोगों को बड़ी मुश्किलात का सामना है। तफसीलात के साथ क्वेटा से मोहम्मद काजिम।
बलूचिस्तान में मकरान डिवीजन के जिन इलाकों में बिजली दस्तियाब है उनको नेशनल ग्रिड की बजाय ईरान से बिजली फराहम की जा रही है। मकरान डिवीजन 3 अजला ग्वादर, केच और पंजगूर पर मुश्तमिल है। गर्मी के आगाज के साथ ही इन अजला में भी लोड शेडिंग ज्यादा होने की शिकायत आम थी, लेकिन गुज़िश्ता कई दिनों से ये इलाके बिजली के बोहरान से दो चार हो गए हैं। अंजुमन ताजरान ग्वादर के सदर आजी गुलाम हुसैन का कहना है कि बिजली न होने की वजह से लोग परेशान हैं।
ग्वादर में हालिया जो बिजली का बोहरान है इससे लोग बहुत परेशान हैं। ग्वादर में तकरीबन 7 दिन हुए हैं, सुबह 10 बजे बिजली चला जाता है तो रात को 3, 3:30, 4 बजे रात को, कभी 3:30, कभी 4 बजे बिजली वापस आ जाता है। सिर्फ 4 घंटे ग्वादर में बिजली है, 24 घंटे के अंदर अंदर सिर्फ 4 घंटे।
आजी गुलाम हुसैन के मुताबिक बिजली न होने की वजह से ग्वादर में पानी का बोहरान भी पैदा हो गया है। ग्वादर से मुतसिल जिला केच और इसके हेडक्वार्टर तुर्बत शहर में भी लोग बिजली न होने की वजह से मुश्किलात से दोचार हैं। केच में लोगों की मुश्किलात के बारे में अंजुमन ताजरान तुर्बत के जनरल सेक्रेटरी शेर मोहम्मद ने ये बताया।
تربت میں اس وقت بجلی کی شدید بحران ہے اور ابھی پتہ تک میں آج چٹا دینا ہے کہ صبح 11 بجے سے لے کر رات 12 بجے تک بجلی نہیں ہے۔
تازہ رہنماؤں کا کہنا ہے کہ دیگر مشکلات کے ساتھ ساتھ بجلی کی معطلی کی وجہ سے لوگوں کا کاروبار بھی متاثر ہوا ہے۔
گوادر کے ہم لوگ دکاندار ہیں، دکاندار اتنے پریشان ہیں، حد سے زیادہ پورا دن ہمارے پاس بجلی نہیں ہے، ہمارے ورک شاپ بند ہیں، ہماری کاروبار پورا ٹپ پڑا ہوا ہے۔
جب مکران میں بجلی کے بحران کے حوالے سے گوادر کے مقامی صحافی بیرام بلوچ سے رابطہ کیا گیا تو ان کا یہ کہنا تھا۔
کس کو کام سے ہماری بات ہوئی ہے، ان کے مطابق ایران سے بجلی کی سپلائی منقطع ہونے کی وجہ سے کئی تربت اور پنجگور میں بجلی کا بحران پیدا ہوا ہے۔ ان کا کہنا ہے کہ ایران میں بجلی کی کم پیداوار کی وجہ سے مکران کو بجلی کی سپلائی نہیں کیا جاتا اور یہ سلسلہ کئی عرصے تک جاری رہنے کا امکان ہے۔
مکران ڈویژن کے علاوہ ایران سے متصل بلوچستان کے ضلع چاغی کے سرحدی علاقوں کو بھی ایران سے بجلی فراہم کی جا رہی ہے۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
اچھا تو مزید کیا لکھتے ہیں ہمارے یہ سامع؟
لکھتے ہیں، ہم 17 میل کا دشوار گزار پہاڑی راستہ طے کر کے قریب ترین ڈاک خانے تک پہنچتے ہیں اور آپ کے نام اپنا خط لیٹر باکس میں ڈال دیتے ہیں۔ ہمارے علاقے میں ٹیلی ویژن اور انٹرنیٹ تو کجا، بجلی کا کھمبا بھی نظر نہیں آتا۔ بس ایک ٹرانزسٹر کے سہارے بی بی سی اردو سروس سے رابطہ قائم ہے، جس نے ہمیں ساری دنیا سے جوڑ رکھا ہے۔
دریا پار رہتے ہوں یا صحرا پار، شہر میں ہوں یا دیہات میں، گڑگاؤں میں ہوں یا گجرات میں، خط لکھ کر ہم سے رابطہ کیجیے اور ہر اتوار کو سیر بین میں عارف وقار سے اپنے خطوں کے جواب سنیے۔ خط لکھنے کے لیے ہمارا پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔
اور اب کھیلوں کی خبروں کے ساتھ نازیہ گلزار۔
روس میں جاری فیفا عالمی کپ کے کوارٹر فائنل مرحلے میں آج 2 میچز شیڈیول ہیں۔ پہلے میچ میں سویڈن اور انگلینڈ کی ٹیمیں مد مقابل ہیں، جبکہ دوسرے میچ میں روس اور کروشیا کی فٹ بال ٹیمیں ٹکرائیں گی۔ فرانس اور بیلجیم کی ٹیمیں پہلے ہی سیمی فائنل میں پہنچ چکی ہیں۔ گزشتہ روز کے کوارٹر فائنل مقابلوں میں فرانس نے یوروگوئے کو 2-0 اور بیلجیم نے برازیل کو 1 کے مقابلے میں 2 گول سے ہرایا۔ 1986 کے بعد یہ پہلی مرتبہ ہوا ہے کہ برازیل سیمی فائنل میں نہیں پہنچ سکا۔ آئی سی سی ویمن چیمپئن شپ کے پہلے ایک روزہ کرکٹ میچ میں انگلینڈ کی جانب سے دیے گئے ہدف کے تعاقب میں نیوزی لینڈ کی بیٹنگ جاری ہے۔ انگلینڈ نے پہلے کھیلتے ہوئے مقرر 50 اوورز میں 5 وکٹوں کے نقصان پر 290 رن سکور کیے، جس میں کپتان ہیدر نائٹ اور ایمی جونز کی نصف سینچریاں بھی شامل ہیں۔ کارڈیف میں جاری T20 سیریز میں انگلینڈ نے بھارت کے خلاف 5 وکٹوں سے کامیابی حاصل کی۔ بھارت نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 20 اوورز میں 148 رنز بنائے، جواب میں انگلینڈ نے مطلوبہ ہدف 19.4 اوورز میں حاصل کر لیا۔ اس طرح دونوں ٹیموں کے درمیان سیریز 1-1 سے برابر ہو گئی ہے۔ ادھر سہ ملکی T20 سیریز کے فائنل میں پاکستان اور آسٹریلیا کی کرکٹ ٹیمیں کل ہرارے میں ٹکرائیں گی۔ برطانیہ میں جاری ومبلڈن ٹینس چیمپئن شپ میں مردوں کے سنگل مقابلوں کے 3rd راؤنڈ میں عالمی نمبر 1 اسپین کے رافیل نڈال نے آسٹریلیا کے ایلیکس ڈی مینور کو 6-1، 6-2 اور 5-3 سے زیر کیا، جبکہ اسی ایونٹ میں خواتین کے مقابلوں میں سائمونا ہیلپ نے سوویشے کے خلاف کامیابی حاصل کی۔ ٹور ڈی فرانس سائیکلنگ ریس کا پہلا مرحلہ آج شروع ہو گیا ہے۔ برطانیہ سے تعلق رکھنے والے 4 مرتبہ کے چیمپئن کرس فروم 5ویں ٹائٹل کے حصول کے لیے پرعزم ہیں۔
کھیلوں کی خبریں پیش کر رہی تھیں نازیہ گلزار، اور آپ کو یہاں بتاتے چلیں کہ سویڈن کے خلاف اپنے کوارٹر فائنل میچ میں 70 منٹ میں اب تک انگلینڈ کو 2-0 کی برتری حاصل ہے۔ پروگرام میں آگے چل کر بات کریں گے شام کی تازہ صورتحال کی۔ یہاں سیربین اپنے نصف کو پہنچا، اہم خبروں کا خلاصہ سنیے نازش ظفر سے۔
ٹرانسپیرنسی انٹرنیشنل برطانیہ نے کہا ہے کہ برطانوی حکام اسلام آباد احتساب عدالت کے فیصلے میں مذکورہ پراپرٹی کی تحقیقات کریں، جبکہ مریم نواز کا کہنا ہے کہ برطانیہ میں تحقیقات ضرور کروائی جائیں۔ تھائی لینڈ کے غار میں 2 ہفتے سے پھنسے بچوں نے پہلی بار اپنے والدین سے خط کے ذریعے رابطہ کیا ہے۔ امریکہ کے سیکرٹری آف سٹیٹ مائک پومپیو کے شمالی کوریا میں بات چیت کے قیام کے بعد شمالی کوریا کا کہنا ہے کہ امریکہ نے جوہری ہتھیاروں سے پاک کرنے کے لیے یک طرفہ اقدامات کا مطالبہ کیا ہے۔ انڈیا کے زیر انتظام کشمیر میں علیحدگی پسند رہنما برہان وانی کی برسی کے موقع پر مظاہرین پر فوج کی فائرنگ سے 1 لڑکی سمیت 3 افراد ہلاک ہوئے ہیں۔ جاپان کے مغربی حصوں میں سیلاب اور لینڈ سلائڈنگ کے باعث کم از کم 38 افراد ہلاک، جبکہ درجنوں لاپتہ ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
خبروں کا خلاصہ پیش کر رہی تھی نازش ظفر۔ شام کے جنوب میں باغیوں کے زیر قبضہ درا صوبے پر شامی فوج نے بہت بڑے حملے کا آغاز کر دیا ہے۔ اقوام متحدہ کے بقول اس حملے کے بعد صوبے کے 1/3 آبادی یعنی 2,70,000 افراد بے گھر ہو گئے ہیں، اور ایسے میں ہمسایہ ممالک کی سرحدیں ان کے لیے بند ہیں۔ درا میں جنگ بندی کی کئی کوششیں کی گئیں مگر سب ناکام ہوئیں۔ آج کی کوشش بھی بے سود رہی۔ بی بی سی کے مشرق وسطی کے ایڈیٹر جرمی بوون کی رپورٹ ثقلین امام کی زبانی سنیے۔
یہاں دمشق میں حالات بہت مختلف ہیں۔ گزشتہ موسم بہار میں روس کی مدد سے کی گئی فوجی کارروائی کے بعد یہاں امن ہے، اور اب شامی فوج ایک اور حملے کے لیے کمر بستہ ہے، اور ان کا رخ ملک کے جنوب میں ایک اور فیصلہ کن حملہ ہے۔ اس حملے کے بارے میں رپورٹنگ کرنا ہمارے لیے مشکل ہے کیونکہ حکام نے بی بی سی کو جنوب کی طرف جانے کی اجازت نہیں دی۔ اس حملے کا ہدف صوبہ درا ہے۔ اس صوبے کی فوجی لحاظ سے بہت اہمیت ہے کیونکہ یہ اردن کی سرحد پر واقع ہے۔ اس صوبے کی علامتی اہمیت بھی ہے کیونکہ اسی جگہ سے سن 2011 میں صدر اسد کے خلاف مظاہروں کا آغاز ہوا تھا۔ شامی فوج یہاں روسی فضائیہ کی مدد سے ثابت قدمی کے ساتھ پیش رفت کر رہی ہے۔ تاہم کچھ باغی گروہ اب بھی مزاحمت کی تصویریں سوشل میڈیا پر شائع کر رہے ہیں اور کہتے ہیں کہ وہ ہتھیار نہیں ڈالیں گے۔ وہ امریکی جنہوں نے ان باغیوں کو تربیت دی اور انہیں مسلح کیا تھا، کہا ہے کہ وہ اب ان سے مدد کی توقع نہ کریں، جبکہ کئی دوسرے مسلح گروہوں نے روس کی مدد سے تہہ پانے والے معاہدوں کے بعد ہتھیار ڈال دیے۔ یا عام شہری مارے گئے۔ یہ المسیفرہ نامی قصبے کی فضائی بمباری کے بعد کی حالت ہے۔ مقامی لوگوں کے مطابق 12 بچوں سمیت 22 افراد ہلاک ہوئے۔ جب انہیں ہسپتال پہنچایا گیا تھا تو زندہ بھی مردوں کے ساتھ ہی تھے۔ بتایا گیا کہ ہسپتالوں پر بھی بمباری کی گئی تھی۔ مرنے والوں کی تدفین رسومات کے بغیر ہوئیں۔
اللہ اکبر۔
تدفین کے بعد اس علاقے پر شامی فوج کا قبضہ ہو گیا۔ ان حملوں سے بڑی تعداد میں لوگ بے گھر ہو گئے ہیں۔ اقوام متحدہ اور دیگر امدادی اداروں نے اس علاقے میں اپنے تحفظ کے بارے میں بھی خبردار کیا ہے۔ اردن نے اپنی سرحد امدادی سامان کے لیے کھول دی ہے، لیکن مزید بے گھر شامیوں کو اپنے ملک آنے سے روک دیا ہے کیونکہ وہاں پہلے ہی 10 لاکھ شامی مہاجرین موجود ہیں۔ شام کے بے گھر ہونے والوں کی بڑی تعداد میدان جنگ کے قریب پناہ لیے ہوئے ہیں، اور کچھ اسرائیل کے زیر قبضہ گولان کی پہاڑیوں کے قریب بیٹھے ہوئے ہیں۔ اسرائیلیوں نے بھی امدادی سامان پہنچایا ہے مگر اپنی سرحدیں نہیں کھولی ہیں۔ شام کی فوج نے قبضے کے بعد اس شہر میں فتح کے جلوس نکالا۔ لگتا ہے کہ امریکہ اور خطے کی قوتوں نے شام اور روس کی شام کے جنوب میں کامیابی کو امر واقعہ کے طور پر قبول کر لیا ہے۔ جنگ ختم نہیں ہوئی ہے، لیکن صدر بشار الاسد کی طاقت اس ملک میں مستحکم ہے، اور وہ ایک ایک کر کے اپنے دشمنوں کو تباہ کرتے جا رہے ہیں۔
جرمی بوون کی رپورٹ پیش کر رہے تھے ثقلین امام، اور اسی موضوع پر مزید تفصیلات کے لیے میں نے بات کی امریکہ کی ڈیلیور یونیورسٹی سے وابستہ مشرق وسطی کے امور کے تجزیہ کار ڈاکٹر مقتدر خان سے، اور ان سے یہ پوچھا کہ صدر اسد کی فوج نے درا پر قبضے کی کارروائی شروع کر دی ہے، کیا یہ شام میں خانہ جنگی کے خاتمے کا آغاز ہے؟
ہو سکتا کہ یہ ختم ہو پہ ہوگی سیول وار، کیونکہ جو ریبلز تھے ان کی جو ایک آخری اسٹرانگ ہولڈ تھی یہ درا ایریا کے ساؤتھ سیریا میں وہ اب سرنڈر ہوتے جا رہی ہے. نہ صرف انہوں نے درا کا جو علاقہ ہے وہ سرنڈر کر دیا, اس کے آس پاس کا تقریباً 103 اسکوائر میل کا علاقہ اب سیرین فوج اور سیرین گورنمنٹ کے اندر آ گیا ہے. اور سب سے اہم بات یہ ہے کہ جو جارڈن کی جو کراسنگ تھی جو کئی سالوں سے سیرین ریبلز کے کنٹرول میں تھی, اب وہ گورنمنٹ کے کنٹرول میں آ گئی ہے. اس کا مطلب یہ ہے کہ ریفیوجیز اور ڈسپلیسمنٹ اور جو دوسری طرف سے باہر سے مدد بھی جو مل سکتی تھی سیرین ریبلز کو, وہ بھی پوری طرح سے کٹ ہو جائے گی. اور تیسری چیز یہ ہے کہ اس اگریمنٹ میں جو سیز فائر ہوا ہے, پچھلے سیز فائرز میں جو فائٹرز تھے ان کو اجازت دی گئی تھی کہ وہ دوسرے علاقوں میں چلے جائیں جہاں ریبل فائٹرز ہو اور وہ اپنے ہتھیار خاص طور سے لائٹ ویپنری وغیرہ ساتھ رکھ سکتے تھے, لیکن اس بار وہ اجازت بھی نہیں ہے ان کو. اور جو ہیوی آرٹیلری ہے وہ پورا کا پورا اب رشین کنٹرول میں آ چکا ہے. اور یہاں پہ رشین ملٹری پولیس بھی کافی سختی سے کنٹرول لے رہی ہے. تو مجھے لگتا کہ ایک طرح سے یوں کہیے کہ جو سیرین ریبیلز تھے ان کی بیک بریک ہو چکی ہے. وہاں پہ ابھی بھی جہادی فوجیں ہیں, جہادی گروپس ہیں, القاعدہ سے منسلک اور آئیسس سے منسلک جو ترکی کے ساتھ بھی کوآپریٹ کر رہے ہیں, تو وہ ابھی ختم نہیں ہوئے ہیں. لیکن جو مین سیرین اپوزیشن تھی جو فوجیں بنائی گئی تھی اخوان المسلمین وغیرہ کے تھرو, وہ ان کی یہ بہت بڑی ہار ہو چکی ہے.
اچھا, اسد سرکار اسد کے خلاف تحریک یہیں سے شروع ہوئی تھی درا سے ہی. اگر سرکاری افواج اس پر قبضہ کر لیتی ہیں تو اس کی پھر زبردست علامتی حیثیت بھی ہوگی.
جی ہاں, سمبولک وکٹری تو مل چکی ہے, لیکن جو ان کی جو لیڈرشپ ہے وہ یا تو صدر ترکی میں ہیں یا قطر میں بیٹھے ہوئے ہیں. جو پولیٹیکل لیڈرشپ تھی وہ زیادہ تر قطر میں ابھی بھی بیٹھے ہوئے ہیں دوحا میں.
جی مختل صاحب, درا میں وہ جنگجو بھی ہیں جنہیں امریکہ اور یورپ کی حمایت حاصل رہی ہے, بلکہ شاید یہ ایسے جنگجوؤں کا آخری مسکن ہے, تو اس پر قبضہ تو شام میں مغربی مفادات کے لیے بھی پھر بڑا دھچکا ہوگا.
یہ مطلب یہ جنگ تقریباً عید کے فوری بعد سے میسیو اٹیک شروع ہوئے ہیں, اور یہ وہی گروپس ہیں جو ویسٹرن ایلائز تھے, لیکن انہوں نے ویسٹ کو انوالو کرنے کی کوشش کی. دیکھیے شروع سے ہی یہ جو ریبلز تھے وہ اپنی حیثیت سے زیادہ, اپنی کیپیسٹی سے زیادہ انہوں نے گولز اسٹیبلش کیے. 2012 میں تو یہ اسلامک اسٹیٹ بنانا چاہتے تھے سیریا میں, جس کی وجہ سے جو سیریا کی مائنورٹیز ہے علویز اور کرسچینز, وہ ڈر کے وہ بشار الاسد کو سپورٹ کرنے کی کوشش کرتے رہے. اس وجہ سے سیرین عوام ڈیوائڈ ہو گئی. مثلاً ٹیونیشیا اور ایجپٹ میں جس طرح سے تقریباً سارا سیویلین پاپولیشن ملٹری ریجیم کے خلاف تھا, ویسی صورتحال سیریا میں کبھی بھی نہیں آئی, کیونکہ مائنورٹیز وہ ریبیل سے ڈر گئے. دوسری چیز یہ ہے کہ ریبیلز نے خود ہی میجر ان کمپرومائزنگ کنڈیشنز شروع سے لگایا نیگوشیشن, وہ یہ تھا کہ وہ بشار الاسد کی گورنمنٹ ختم ہو جائے پوری سے. تو بشار الاسد کے لیے کوئی انسینٹیو ہی نہیں تھا یہ جنگ ختم ہونے کے لیے, اور اس کے بعد وہ لڑتے ہی رہے. اور ویسٹ کا جب انہوں نے ویسٹ میں دیکھا کہ عراق میں جو اس طرح سے ڈیسٹیبلائزیشن ہو چکا ہے وغیرہ, وہ انٹرسٹڈ نہیں تھے کہ یہ ریبل کی حکومتیں قائم کریں, پھر وہاں پہ ایک اور ایک اسلامک اسٹیٹ پیدا ہو جائے گا جو پھر اینٹی ویسٹ اور وہ اسرائیل کے بارڈر پہ پھر اینٹی اسرائیل. تو یہ ریبلز تو فنڈامنٹلی ان کی ریٹرک اینٹی ویسٹ رہی ہے, لیکن وہ مدد تو اسٹریٹجیکلی ویسٹ سے لے رہے ہیں. تو اس لیے ویسٹ ہمیشہ سے ہاف ہارٹیڈ رہا ہے. وہ پبلک, وہ بیسیکلی جو ریفیوجیز یورپ میں آ رہے تھے اس کو مینج کرنے کے لیے وہ انوالو ہوئے ہیں سیریا.
امریکہ کی ڈیلیویر یونیورسٹی سے وابستہ مشرق وسطی کے امور کے تجزیہ کار ڈاکٹر مقتدر خان. اور اب بات تھائی لینڈ کی. تھائی لینڈ کے غار میں 2 ہفتے سے محصور بچوں نے پہلی بار اپنے والدین سے خط کے ذریعے رابطہ کیا ہے. بچوں نے خط لکھ کر والدین کو یقین دہانی کروائی ہے کہ وہ سب ٹھیک ہیں اور ان کی اچھی طرح دیکھ بھال کی جا رہی ہے. بچوں نے خط میں مزید کیا کہا ہے, تفصیل کے ساتھ نازش فیض.
थाईलैंड के एक घर में फंसे हुए बच्चों और इनके कोच के लिए टेलीफोन लाइन बिछाकर राब्ता करवाने की मुतादित कोशिशों के नाकाम होने के बाद वालदैन और बच्चों के दरमियान खत के जरिए ये पहला राब्ता है। बहुत से बच्चों ने खत में वालदैन से पसंदीदा खानों की फरमाइश की है, जबकि एक बच्चे ने खत में लिखा कि उस्ताद ज्यादा होमवर्क ना दिया करें। 25 साल कोच ने वालदैन से अलग खत लिखकर कहा है कि वो वालदैन से माफ़ी चाहते हैं और बच्चों का ख्याल रखने का वादा करते हैं। बच्चों ने अपने खत जुमे के रोज़ बरतानवी खोताखोरों के हवाले किए थे, जिनको हफ्ते के रोज़ थाई नेवी सील के फेसबुक के सफ़े पर जारी किया गया है। याद रहे, गार में मौजूद खतरात उस वक्त सामने आए जब थाईलैंड की बहरिया के एक साबिक गोताखोर जुमे को बच्चों को ऑक्सीजन सिलेंडर पहुंचाने के बाद हलाक हो गए। इमदादी मिशन के कमांडर नारोंग सैक ने रेस्क्यू अहलकारों की जानिब से बच्चों को बचाने के लिए की जाने वाली कोशिशों से मुतालिक सहाफियों से बात करते हुए कहा,
कैम रेड गान मी क्वाम पिद प्लाद मा वान नी पोक राव था काई हेन ना पोक राव नंग सुम गन थंग।
कल हमारा मिशन फेल हो गया था, जिसकी वजह से पूरी टीम परेशान हुई। एक शख्स की मौत ने हमारी पूरी रेस्क्यू टीम पर गहरा असर छोड़ा है। मुझे इसकी बीवी और बच्चे के लिए भी अफसोस है। हमें इस तरह के वाकयात को रोकने के लिए इकदाम करने की जरूरत है। मैं इस बात की जमानत तो नहीं दे सकता कि इस तरह के वाकयात दोबारा नहीं होंगे, लेकिन हम इसकी रोकथाम के लिए हर मुमकिन कोशिश करेंगे। इसके लिए हमें रेस्क्यू के हवाले से प्लान की बेहतरी के लिए भी काम जारी रखना होगा।
नारोंग सैक ने मजीद कहा कि ज्यादातर बच्चों की हालत अब पहले से बेहतर है और गोताखोर उन्हें मुसलसल गोताखोरी और सांस लेने की टेक्निक सिखा रहे हैं। दूसरी जानिब गार से बाहर फौजी और आम शहरियों की जानिब से दिन रात बच्चों को वहां से बाहिफाजत निकालने की कोशिशें जारी हैं। महकमा मौसमियात ने इतवार को शदीद बारिश की पेशगोई की है, जिससे खदशा है कि गार में सैलाब का खतरा बढ़ जाएगा। वाजे रहे, एक फुटबॉल टीम के 12 बच्चे और इनके कोच सैर के लिए 23 जून को थाईलैंड के शिमाली सूबे के मारूफ गारों में गए थे, जहाँ वो अचानक सैलाब के सबब फंस कर रह गए। बच्चों के गायब होने के 10 दिन बाद बरतानवी गोताखोरों ने इनका पता चलाया। वो गार में तकरीबन 4 किलोमीटर अंदर पानी के पास एक कदरे ऊंची जगह पर बैठे हुए थे।
तफसील पेश कर रही थी नाजिश फैज। और अब सुनिए दिल्ली से हमारे साथी शकील अख्तर का हफ्तेवार रेडियो कॉलम दूसरा पहलू।
इंडिया के दारुलहुकूमत दिल्ली के एक मकान में गुज़िश्ता हफ्ते एक ही खानदान के 11 अफराद पुरअसरार हालत में मुर्दा पाए गए। ये लाशें इतनी पुरअसरार हालत में मिली हैं और उनकी मौत का तरीका इतना अजीब और गरीब है कि शायद दिल्ली पुलिस के लिए यह अपनी नौयत का सबसे अलग केस होगा। पुलिस के सुराग रसां, फोरेंसिक माहरीन, समाजियात, नफ्सियात और आसाबी बीमारियों के माहरीन इस केस की तह में जाने की कोशिश कर रहे हैं। हर रोज इज्तमाही मौत की रात से पहले की कड़ियाँ जोड़ने वाले कुछ नए पहलू सामने आते हैं, लेकिन यह मामला इंतहाई पुरअसरार बना हुआ है। बस अभी तक एक ही चीज़ समझ में आती है कि भाटिया खानदान के सभी अफराद ने तोहमात के सबब अपनी मर्जी से खुदकुशी की। पुलिस ने मंत्र तंत्र करने वाली एक खातून तांत्रिक से पूछगछ की है। भाटिया खानदान ने यह इज्तमाही खुदकुशी बहुत मुनज्जम, खामोशी से और अपनी रोज़मर्रा की ज़िंदगी को मामूल पर रखते हुए की। खानदान के हर फर्द को खुदकुशी के लिए साजो सामान लाने और उससे पहले होने वाली पूजा की तैयारियों के लिए अलग अलग जिम्मेदारियाँ दी गई थीं। एक फुटेज में घर की एक नाबालिग बच्ची बाजार से प्लास्टिक के 4 स्टूल लाती हुई नजर आती है, जो बाद में खुदकुशी में इस्तेमाल हुई। हर कोई इस खुदकुशी के लिए बखुशी तैयार था, क्योंकि वो खुदकुशी की रस्म मौत के लिए नहीं बल्कि जिंदगी की एक नई और बेहतर शुरुआत के लिए अदा करने वाले थे। उन्हें मालूम नहीं था कि वो अपने तोहमात के सबब अपने ही हाथों मौत का शिकार होने वाले हैं। भाटिया खानदान के बुजुर्ग गोपाल दास का 11 बरस कबल इंतकाल हो गया था। उनके छोटे बेटे ललित भाटिया डिप्रेशन में चले गए और कुछ दिनों बाद उन्हें लगा कि उनके वालिद की रूह उनके जिस्म में अक्सर हलूल कर जाती है और वो उनकी आवाज़ में बेतरतीब और लाताल्लुक बातें करते। तहमात में जकड़े हुए भाटिया ख़ानदान को रफ्ता रफ्ता यकीन होने लगा कि ललित के अंदर वाकई उनके वालिद की रूह दाखिल होती है और वो उन्हें हिदायत देती है कि उन्हें एक बेहतर और पाक ज़िंदगी के लिए क्या करना है। ललित ने ही पूरे ख़ानदान को इज्तमाही खुदकुशी के लिए तैयार किया। पुलिस की तफ्तीश के मुताबिक ललित ने यह बताया था कि जब वो फांसी के फंदे में लटकेंगे तो उसी वक्त भगवान उन्हें वहां से निकालकर एक बेहतर ज़िंदगी की तरफ ले जाएंगे। इस अमल में कहीं पर मौत का जिक्र नहीं था। नफ्सियाती डॉक्टरों का कहना है कि तोहमात अगर हद से ज़्यादा मजबूत हो जाएं तो नफ्सियाती बीमारी बन जाते हैं। उनके मुताबिक ललित न सिर्फ ज़हनी तौर पर ख़तरनाक हद तक बीमार था, बल्कि पूरी फैमिली नीम नफ्सियाती मर्ज़ की गिरफ्त में थी। للت کے بارے میں پتا چلا ہے کہ وہ بھوت، آسیب اور توہمات پر مبنی سیریل بہت دیکھتے تھے۔ انڈین معاشرہ روایتی طور پر مذہبی ہے اور وہ طرح طرح کے توہمات میں ڈوبا ہوا ہے۔ انڈین چینلز اپنے ناظرین کا دائرہ بڑھانے کے لیے توہمات اور فرسودہ مذہبی تصورات کو شدت سے ہوا دے رہے ہیں۔ بڑے بڑے ٹی وی چینلوں پر پرائم ٹائم میں باباؤں اور سادھوؤں کے پروگرام چلتے ہیں جو غیر سائنسی نظریے کو فروغ دے رہے ہیں۔ کئی چینلز خود بابا اور ان کے مذہبی ادارے چلا رہے ہیں۔ ایک وقت تھا جب توہمات اور فرسودہ خیالات کو حکومتی سطح پر چیلنج کیا جاتا تھا اور سائنسی تصورات کو فروغ دیا جاتا تھا۔ آج مسلمہ سائنسی تصورات کو چیلنج کیا جا رہا ہے۔ معقولیت پسندی کو مذہب مخالف اور لا مذہبیت سے تعبیر کیا جاتا ہے۔ انڈین معاشرہ اس وقت دباؤ سے گزر رہا ہے۔ یہ صورتحال توہم پرستی اور غیر سائنسی سوچ کے فروغ کے لیے بہت موزوں ہے۔ توہم پرستی ہمیشہ اجتماعی خودکشی پر منتج نہیں ہوتی، لیکن یہ فرد اور معاشرے کو طویل مدتی طور پر نقصان پہنچاتی ہے۔ توہم پرستی اور غیر سائنسی سوچ نئی نسل کو تخیل اور تجسس کے راستے سے ہٹا کر پیچھے دھکیل دیتی ہے، اور وہ ہر سوال کا حل ان مذہبی تصورات اور عقائد میں تلاش کرنے لگتے ہیں جن کا زندگی کی حقیقتوں سے کوئی تعلق نہیں ہوتا۔ شکیل اختر، بی بی سی، دلی۔
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں۔
رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی، اسلام آباد۔
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے۔
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں۔ عبدالرشید شکور، بی بی سی، دبئی۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی، سری نگر۔
باخبر رہنے کے لیے سیر بین سنا کیجیے۔
اور اب وقت ہے اس رپورٹ کا جس کا ہمارے متعدد سامعین پورا ہفتہ انتظار کرتے ہیں۔ بالی ووڈ راؤنڈ اپ، ترتیب و پیشکش نصرت جہاں۔
بی بی سی بالی ووڈ راؤنڈ اپ۔ بالی ووڈ راؤنڈ اپ۔
کیا ناٹک کرا ہے کل سے؟
کچھ بھی تو نہیں۔
مجھے دیکھ کیوں نہیں رہا؟
ٹھیک
سے کیوں نہیں دیکھ رہا؟
چوٹی باندھ کے آئی تھی، ملٹی کلر پہن کے آج یلو سلوار قمیض میں آئی ہے اور بال کھلے چھوڑے ہیں، کتنا ٹھیک سے دیکھ رہا ہوں۔
مدھو، آئی لو یو۔
جھانوی کپور اور ایشان کھٹر کی فلم دھڑک ریلیز کے لیے تیار ہے اور فلم کی پروموشن جاری ہے۔ ساتھ ہی فلم کا نیا گانا جھنگاٹ بھی ریلیز کیا گیا ہے جو لوگوں کو بہت پسند آ رہا ہے۔ جھانوی کا کہنا ہے کہ انہوں نے بغیر کسی پریشر کے اپنا کردار نبھانے کی کوشش کی ہے۔
جی، آپ لوگ نے ٹریلر کو اتنا پیار دیا ہے، دھڑک گانے کو اتنا پیار دیا ہے، تو یہی امید ہے کہ جھنگاٹ کو بھی ویسے ہی پیار ملے گا۔ کوئی پریشر نہیں لیا تھا، ہم بس اپنا کیریکٹرز پلے کرنے کی کوشش کر رہے تھے، ششانک کو خوش کرنے کی کوشش کر رہے تھے، فرح میم کی بات سن۔
میں ہوں نصرت جہاں اور آپ سن رہے ہیں بالی ووڈ راؤنڈ اپ۔ رنبیر کپور بتائیں گے کہ انہیں کس چیز کی ایڈکشن ہے، اور تگمانشو دھولیا بات کریں گے سنجے دت کے بارے میں۔ سنجو کا کردار بخوبی نبھا کر رنبیر نے تو ہر میدان فتح کر ہی لیا ہے، اور ہر طرف ان کی تعریفیں بھی ہو رہی ہیں۔ کیوں نہ ہو، کام جو ایسا کیا ہے۔ رنبیر کا کہنا ہے کہ سنجے دت کی کہانی نے انہیں بھی بہت متاثر کیا ہے کہ وہ کس طرح مشکل حالات سے باہر نکلے، جو آج کے نوجوانوں کے لیے ایک سبق ہے۔ تو رنبیر جی، آپ کے خیال میں ڈرگز جیسی لت سے باہر آنا کتنا مشکل ہو سکتا ہے؟
سب سے پہلے ول پاور چاہیے، ایک وشواس چاہیے کہ اندر کہ آپ کر سکتے ہو، آپ کی جو فیملی ہے، جو سپورٹ آپ کو ملتی ہے، اینڈ آنیسٹی۔ اگر آپ بتائیں کہ میں اس کے ساتھ यू नो एक कॉन्फ्लिक्ट हो रहा है मेरे लाइफ में, अगर ड्रग्स हो, अगर डिप्रेशन हो या कुछ भी हो, अगर आप फैमिली को बोल नहीं पाएंगे तो कुछ हो नहीं पाएगा, आप अकेले ये जंग नहीं लड़ सकते। ये भी फिल्में क्योंकि एक फादर सन डायनेमिक है, जिस तरीके से सुनील दत्त सब कुछ कुर्बान करके संजय दत्त की लाइफ में जुड़ गए कि नहीं ये मेरे बेटे को हम इससे निकालने वाले हैं, इसको वापस ट्रैक पर लाने वाले हैं, बहुत बखूबी से दिखाया गया है।
कभी आपने कोई नशा किया है?
मुझे है, बहुत सालों से मुझे निकोटीन का एडिक्शन रहा है, बहुत कोशिश की टू गिव इट अप बिकॉज इट्स द वर्स्ट काइंड ऑफ एडिक्शन, आई थिंक इट्स एज बैड एज ड्रग्स जो टोबैको का एडिक्शन होता है, सो आई हैव गिवन इट अप, बट लेकिन बहुत दिक्कत हुई, और क्या, और कोई एडिक्शन नहीं है, और स्वीट्स का एडिक्शन, लेकिन वो अच्छा एडिक्शन है।
आई बिलीव ओनली थ्री थिंग्स कैन चेंज आवर लाइव्स, ड्रीम्स, सफरिंग एंड लव।
फिल्म साज तिग्मांशु धूलिया संजय दत्त के साथ साहब बीवी और गैंगस्टर लेकर आ रहे हैं। तिग्मांशु जी, संजय के बारे में कहा जाता है कि वो शूटिंग पर काफी लेट आते हैं, तो आपका तजुर्बा कैसा रहा?
मैंने भी कई कहानियां सुनी थी यार, संजय दत्त के साथ काम करो, एक काम करना कि थोड़ा तुम पहले से कुछ शॉर्ट्स ले लेना, वो आते नहीं टाइम, ऐसा करते ही कुछ नहीं था, एकदम वक्त। और सबसे अच्छी बात जो मैंने और किसी एक्टर में नहीं देखा, बिल्कुल मॉनिटर नहीं देखते, शॉर्ट दिया और डायरेक्टर ने अगर ओके कर दिया तो कितना ये मतलब इनको एतबार है डायरेक्टर पे, लेकिन कभी भी नहीं, अगर वो उन्होंने डायरेक्टर से कहा डायरेक्टर पूरा एतबार है कि डायरेक्टर ने ठीक ही किया, कभी आके जो और एक्टर करते हैं यार एक बार दोबारा ले लेते हैं यहाँ पे मैं ठीक, नेवर।
मेरे बारे में जो भी सुना होगा बुरा ही सुना होगा, लेकिन मैं इतना बुरा नहीं हूँ कि मेरे बगल में खड़े होने से कोई बदनाम हो जाए।
तो साहब बीवी गैंगस्टर का डॉन कितना खतरनाक होगा?
अब मेरा जो इस पिक्चर में गैंगस्टर है वो वैसा कोई गैंगस्टर नहीं, कोई रूथलेस बैड आदमी नहीं है, ये बहुत पेन लेके कैरेक्टर चल रहा है, किसी को बहुत बेइंतहा चाहता है, और फिर चाहत आपसे क्या करवाती है, किस लेवल पे लेके जाती है, उस किस्म का है, तो ऐसा ब्लैक गैंगस्टर नहीं है वो, कतई नहीं।
भीगे होंठ तेरे प्यासा दिल मेरा लगे अमृतसा मुझे तन तेरा।
बेबाक अंदाज और फिल्मों के बोल्ड किरदारों के लिए मशहूर अदाकारा मलिका शरावत फिल्मों में आने से पहले चंद इश्तेहारात में नजर आती थी। आज हम बात करेंगे 41 साल की मलिका शरावत की, जिनका असली नाम रीमा लांबा है। तो सबसे पहले ये जानने की कोशिश करते हैं कि कैसी है मलिका शरावत।
आई थिंक मैं पार्टी गर्ल नहीं हूँ, मैं बहुत जल्दी सोने वाली लड़की हूँ और सुबह जल्दी उठ के बहुत योगा करती हूँ मैं, तो मेरी स्क्रीन इमेज से एकदम अलग है। आई एम अ प्योर शुद्ध शाकाहारी वेजिटेरियन।
बॉलीवुड में यूं तो कई ग्लैमरस लड़कियों ने कदम रखा, लेकिन हर तरह की कंट्रोवर्सीज के दरमियान मलिका ने अपनी एक अलग पहचान बनाने की कोशिश की। औरतों के हक की अलंबरदारी करने वाली मलिका काफी मुंहफट समझी जाती है।
हमारा जो देश है ना, हमारी जो देश की सोसाइटी है, वो महिलाओं के लेके मुझे बड़ी हिपोक्रिटिकल लगती है। महिलाओं को लेके उनके अलग रूल्स हैं और लड़कों को लेकर उनके अलग रूल्स हैं।
मलिका शरावत काफी अरसे से बॉलीवुड से दूर हैं और अब एक रियलिटी वेब सीरीज स्टोरी के साथ वापसी कर रही हैं, जिसमें मलिका अपनी जिंदगी का सच्चा वाकया बयान करेंगी, जिसमें एक शख्स उन्हें परेशान किया करता था।
That man who misbehaved with me, उसको इतनी परेशानी होती थी कि ये क्यों इतनी शॉर्ट स्कर्ट डालती है, ये इंडियन कल्चर खराब कर रही है, ऐसे मुझे फ़ोन कर करके और मेरे को लेटर्स भेजता था, फ़ोन कर करके बोलता था आप तो हमारी भारतीय सभ्यता को समझ नहीं पाई, भारतीय सभ्यता खराब कर रही है, आप ऐसी छोटी स्कर्ट्स क्यों पहनती हैं। तो मतलब 21वीं सदी में ये ऐसा ज़माना आ गया है कि औरतें जो हैं दे आर बीइंग जज्ड इफ़ दे आर वेयरिंग अ शॉर्ट स्कर्ट। उसको बड़ी प्रॉब्लम होती थी कि हरियाणा से आई हुई लड़की, हमारे गांव से आई हुई लड़की क्यों ऐसे छोटे कपड़े पहन रही है, क्यों सीन पे स्क्रीन पे ऐसे सीन्स कर रही है, उसको बड़ी प्रॉब्लम थी। एंड ही टुक इट पर्सनली एंड आई वाज लाइक हाउ इज़ इट योर बिजनेस, व्हाटएवर आई डू इट्स अ फ्री कंट्री, हाउ इज़ इट एनी ऑफ योर बिजनेस। एंड सो दैट्स व्हाई आई थॉट दैट दिस इज़ अ वेरी गुड टाइम टू रिपोर्ट दिस इंसिडेंट।
मेरे घाघरे के लिए घमासान मची है, मेरे घाघरे के लिए
बहुत ही मेरे लिए एक्चुअली अच्छा एक्सपीरियंस था. जी के साथ मैं ऑनलाइन पहली बार शूट कर रही हूँ. द होल टीम वॉज वेरी नाइस. और जो सब्जेक्ट मैटर था ना, वो मेरे साथ हादसा हो चुका है लाइफ में, और इसलिए हमने ये सब्जेक्ट मैटर चूज़ किया. कोई लाइट सब्जेक्ट मैटर भी चूज़ कर सकते थे, लेकिन ये इसलिए चूज़ किया कि आज का जो माहौल बना हुआ है इंडिया में औरतों को लेकर, लड़कियों को लेकर, और मेरे साथ खुद ऐसा हादसा हो चुका है, इसलिए मुझे लगा कि ये परफेक्ट टाइम है ये स्टोरी इनैक्ट करने के लिए. बट शूटिंग के दौरान टफ था मेरे लिए, क्योंकि वही सेम इमोशंस, वही डायरेक्टर बोल रहा है इसको थप्पड़ मारो, इसको बाल खींचो, गेट मोर वायलेंट विद हर एंड दिस एंड दैट. सो दैट वाज अ वेरी टफ.
मलिका शरावत की फिल्मी करियर की बात की जाए तो 2003 में फिल्म ख्वाहिश में उन्हें पहली बार नोटिस किया गया, लेकिन मलिका की पहली और गालिबन अब तक की वाहिद हिट फिल्म थी मर्डर, जिसमें मलिका के बोल्ड किरदार को काफी सराहा गया था. इस फिल्म में मलिका के काम की तारीफ तो हुई, लेकिन साथ ही उनके बोल्ड अंदाज पर उन्हें तंज का निशाना भी बनाया गया.
We've been married 5 years, Simran, 5 long years, और तुम्हारा एक बच्चा भी है. God damn it.
जानती हूँ कि मेरा बच्चा है, एक पति है, मेरी शादी हो चुकी है, इसके अलावा मेरी जिंदगी में और कुछ हो भी नहीं सकता.
कहो ना कहो, ये आके बोलती है, ओ सनम ओ सनम, ओ मेरे सनम, मोहब्बत के सफर में ये सहारा है, ओ पाके साहलों का ये किनारा है.
हरियाणा से हॉलीवुड का सफर तय करने वाली मलिका शरावत असल जिंदगी में भी काफी बिंदास हैं और लोगों और मीडिया के हर सवाल का मुंह भर जवाब देने के लिए मशहूर हैं। मलिका शरावत के ग्लैमरस लुक और किरदारों के सबब ही उन्हें अपनी 5वीं फिल्म मिथ मिली, जो जैकी चैन के साथ थी. फिल्म में उनका किरदार ज्यादा बड़ा नहीं था, लेकिन वो इंडिया के बाहर अपनी पहचान बना चुकी थी. जैकी चैन से एक्टिंग के अलावा और क्या कुछ सीखा आपने?
मैंने सेल्फ डिफेंस सीखी है फ्रॉम जैकी चैन. जब मैंने उनके साथ फिल्म की थी तो मैंने 6 महीने का सेल्फ डिफेंस का कोर्स लिया था जैकी चैन के साथ, एंड आई थिंक वो मेरे बहुत काम में आया है. सेल्फ डिफेंस इज द मेन फैक्टर आज के टाइम में हर लड़की को, चाहे वो वर्किंग हो चाहे वो हाउसवाइफ हो, क्योंकि हाउसवाइफ डोमेस्टिक हरासमेंट भी बहुत है. तो यू शुड डेफिनेटली नो सेल्फ डिफेंस.
दिल को हजार बार रोका रोका रोका, दिल को हजार बार टोका टोका टोका,
तो मलिका को ज्यादा फिल्में नहीं मिल सकी, लेकिन एक आइटम गर्ल के तौर पर उन्होंने कई हिट गाने दिए हैं. और फिल्म प्यार के साइड इफेक्ट्स में उनकी अदाकारी को क्रिटिक्स ने काफी सराहा, फिर भी मलिका को बॉलीवुड में ज्यादा अच्छे रोल्स ऑफर नहीं हो सके. अब देखते हैं कि इस वेब सीरीज के साथ मलिका की वापसी क्या उनके लिए बॉलीवुड की फिल्मों का रास्ता एक बार फिर खुलेगी. तो ये था इस हफ्ते का बॉलीवुड राउंडअप. आपको कैसा लगा हमें जरूर लिखिएगा. तो अगले हफ्ते फिर हाजिर होंगी नई नई और चटपटी खबरों के साथ. तब तक के लिए मुझे दें इजाजत और रखिए अपना ख्याल. खुदा हाफिज.
जो मेरे दिल को दिल बनाती है, तेरे नाम की कोई धड़क है ना.
बीबीसी बॉलीवुड राउंड अप.
तो ये था इस हफ्ते का बॉलीवुड राउंड अप. और अगर आप इसको दोबारा सुनना चाहें या हमारा पूरा प्रोग्राम दोबारा सुनना चाहें तो हमारी वेबसाइट bbcurdu.com पर आइए. इसके साथ ही सैरबीन इख्तिताम को पहुंचा. आज प्रोग्राम के एडिटर थे काशिफ कमर, प्रोड्यूसर थे गजनफर हैदर, लंदन में स्टूडियो मैनेजर थे राज नारायणन स्वामी और इस्लामाबाद में आमिर सिद्दीक. समरा फातिमा को इजाजत दीजिए, लेकिन जाने से पहले अहम आलमी खबरों का खुलासा सुनिए नाज़िश जफर से.
جاپان کے مغربی حصوں میں سیلاب اور لینڈ سلائڈنگ کے باعث کم از کم 50 افراد ہلاک جبکہ درجنوں لاپتہ ہیں۔ ٹرانسپیرنسی انٹرنیشنل برطانیہ نے کہا ہے کہ برطانوی حکام اسلام آباد احتساب عدالت کے فیصلے میں مذکورہ پراپرٹی کی تحقیقات کرے، جبکہ مریم نواز کا کہنا ہے کہ وہ جمعے کو پاکستان واپس آئیں گی۔ تھائی لینڈ کے غار میں 2 ہفتے سے پھنسے بچوں نے پہلی بار اپنے والدین سے خط کے ذریعے رابطہ کیا ہے۔ امریکہ کے سیکرٹری آف سٹیٹ مائک پومپیو کے شمالی کوریا میں بات چیت کے لیے قیام کے بعد شمالی کوریا کا کہنا ہے کہ امریکہ نے جوہری ہتھیاروں سے پاک کرنے کے لیے یکطرفہ اقدامات کا مطالبہ کیا ہے۔ انڈیا کے زیر انتظام کشمیر میں علیحدگی پسند رہنما برہان وانی کی برسی کے موقع پر مظاہرین پر فوج کی فائرنگ سے 1 لڑکی سمیت 3 افراد ہلاک ہوئے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔